यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। मंगसिर 18 गते स्थायी समिति र 25 गते केन्द्रीय कमिटी बैठक बोलाउने नेकपा सचिवालय बैठकको निर्णय। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कोरोना विरूद्धको खोप ल्याउन सहज बनाउने उद्देश्यले ल्याइएको औषधि तेस्रो संशोधन अध्यादेश 2077 जारी। देशभर 28,878 कोरोना भाइरसका सक्रिय संक्रमित। संक्रमित मध्ये 326 जनाको आईसीयू र 54 जनाको भेन्टिलेटर मा राखेर उपचार हुँदै। शहरी विकास र कोविड 19 पछिको उत्थानशील पुनरुत्थानका निम्ति विश्व ब्याङ्कद्वारा नेपाललाई 42 अर्ब सहयोग। र अमेरिकामा कोरोना भाइरस संक्रमण पुनः बढ्दो, मृत्यु हुने संख्या 2,50,000 नाग्यो। अब समाचार विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले मंगसिर 18 गते स्थायी समिति र 25 गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सचिवालय बैठकले मंगसिर 13 गते पुनः बस्ने सचिवालय बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्ना तर्फबाट राजनैतिक प्रतिवेदन पेश गर्ने र सोही बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमा छलफल गर्ने निर्णय भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो तर्फबाट अर्को प्रस्ताव प्रस्तुत गर्ने हुनुभएको कुरा सचिवालयमा जानकारी गराइएको छ र अध्यक्ष कमरेड केपी ओलीको प्रस्ताव समेतलाई लिएर अब 13 गते सचिवालयको बैठक बस्नेछ र सचिवालयको बैठकमा पार्टीको संकट र निवारण सम्बन्धमा यसअगाडि प्रस्तुत सबै सामग्री र प्रस्ताव र अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्नुहुने प्रस्ताव समेतका आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिनेछ। सचिवालयको बैठक पछाडि यस अगाडि नै निर्धारित केन्द्रीय कमिटिको बैठक बस्ने कार्यतालिकामा केही परिवर्तन गरिएको छ, जस अनुसार 18 गते स्थायी कमिटिको बैठक बस्नेछ र 15 गते बस्ने भनिएको केन्द्रीय कमिटिको बैठक 25 गते बस्ने तय भएको छ।
पार्टी प्रवक्ता श्रेष्ठले पार्टीभित्रको संकट र समस्या समाधानका लागि समाधानका उपाय सहित छलफल गरे र पार्टीभित्रको विवादको समाधान गरिने बताउनुभयो। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सचिवालयका सदस्यहरूबीच मतभेद चर्किएका बेला यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको थियो। केही दिन अघि अध्यक्ष प्रचण्ड सहित सचिवालयका केही सदस्यहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लिखित पत्र नै बुझाएर बैठकको माग गरेपछि यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि गम्भीर प्रकृतिका आरोपहरू लगाएर राजनैतिक प्रतिवेदन पेश गरेपछि नेताहरूबीच मतभेद झनै बढ़ेको छ। दुवै अध्यक्षबीच सहमति कायम गराउन र बैठकमा दुई अध्यक्षको सहमतिमा मात्र प्रतिवेदन पेश गर्ने विधानको व्यवस्था विपरीत अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेश गर्नुभएको भनी अन्य नेताहरूले असन्तुष्टि व्यक्त गर्नुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि तेस्रो संशोधन अध्यादेश 2077 जारी गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिनुभयो। नेपालमा कोरोना विरूद्धको खोप ल्याउन सहज बनाउने उद्देश्यले अध्यादेश ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
खोप ऐनले चाहिँ औषधि व्यवस्था विभागको स्वीकृति लिई इमर्जेन्सी युज गर्न सकिन्छ भनेर खोप ऐनले भनेको रहेछ। अनि औषधि ऐनमा चाहिँ त्यो कुरा चाहिँ मेन्सन रहन्छ, अनि त्यही एउटा मात्रै कुरा गाँठो फुकाउनलाई गरे हो।
प्राध्यापक डाक्टर गौतमले कोरोना विरूद्ध विश्वका विभिन्न कम्पनीहरूले निर्माण गरेका खोपहरू नेपालमा ल्याउने विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो।
12 वर्षभन्दा मुनिको बच्चालाई खोप बनेको छैन। 12 वर्षभन्दा माथिका मध्ये 20%लाई चाहिँ चाहिने खोप हामीले व्यवस्था गरिसकेका छौँ। भन्दा बित्तिकै कोभ्याक्स फेसिलिटीबाट हामीले प्राप्त गर्छौँ र बाँकी 80%को लागि चाहिँ हामी पहल गरिरहेका छौँ। तर कसको खोप आउँछ, कहिले आउँछ थाहा छैन, होइन? जुन स्टोर गर्न सजिलो छ, युज गर्न सजिलो छ, हामीलाई चाहिने जति डोजमा दिन्छ त्यो खोप ल्याउने हो।
हिजो देशभर थप 3,538 जनामा कोरोना भाइरस संक्रमण निको भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण निको हुने कुल संख्या 182,780 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर 85.8% रहेको छ। हिजो 28,878 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। हिजो 26,421 जना संक्रमित होम आइसोलेसन तथा 2,400 57 जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो काठमाडौँमा 12,572, ललितपुरमा 2,056 र भक्तपुरमा 1,062 गरी उपत्यकामा मात्रै 15,690 जना अर्थात 54.33% सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमित मध्ये गम्भीर लक्षण भएका 326 जनाको आईसीयू र 54 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी हिजो थप 1,442 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हिजो 6,731 नमूनाको पीसीआर परीक्षण गर्दा जम्मा 908 जना पुरूष तथा 534 जना महिलामा संक्रमण पुष्टि भएको हो। हिजो थपिएका संक्रमित मध्ये 71.98% अर्थात 1,038 जना काठमाडौँ उपत्यकाका मात्रै रहेका छन्। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 2,12,917 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो कोरोना संक्रमणका कारण थप 12 जनाको मृत्यु भएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या 1,259 पुगेको मन्त्रालयले जनाएको छ। सरकारले कोरोना भाइरसका कारण विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई यही मंगसिर 13 गते भित्र कोरोना भाइरसका कारण फर्किएका 18 59 वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको मन्त्रालयका सहसचिव विष्णु दत्त गौतमले जानकारी दिनुभयो। कोरोना भाइरसका कारण भारत लगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार को विवरण पठाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ। विश्व बैंकले नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोविड 19 पश्चातको उत्थानशील पुनरुत्थानलाई टेवा पुर्याउन करिब 42 अर्ब रूपियाँ बराबरको ऋण सहयोग गर्ने भएको छ। सहयोग सम्बन्धी दुई छुट्टा छुट्टै सम्झौता पत्रमा हिजो नेपाल सरकारका तर्फबाट अर्थ सचिव शिशिर कुमार ढुंगाना र मालदिव्स नेपाल र श्रीलंका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जारभोसले हस्ताक्षर गर्नुभयो। नेपालको शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र आर्थिक वृद्धिका लागि वित्त विकास नीति सहायता गरी दुईवटा योजनाको कार्यान्वयनका लागि सहयोग रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ। सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिर कुमार ढुंगानाले नेपालमा शहरी विकासको सुदृढीकरण र वित्तीय क्षेत्रको स्थिरतामा सुधारका लागि प्राप्त भएको विश्व बैंकको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। विश्व बैंकका राष्ट्र निर्देशक फारिस हदाद जारभोसले दीर्घकालीन उद्देश्यहरू प्राप्त गर्न र महामारी पश्चात पहिले भन्दा सबल र उत्तम पुनर्निर्माणका अवसरहरू सुनिश्चित गर्नका लागि विश्व बैंक प्रतिबद्ध रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
नमस्ते भाउजू, चिया पिउनु भो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाको जोखिम नभएका र जोखिम कम हुँदै गएका स्थानीय तहका विद्यालयमा आलोपालो शिफ्ट वा उपयुक्त विधि अप्नाई पठन पाठन सञ्चालनको बाटो खुलाएको छ। मन्त्री परिषदबाट स्वीकृत कोविड 19 सन्दर्भमा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा 2077 मन्त्रालयको वेबसाइटमा राखेर स्थानीय तहलाई जोखिमको मूल्याङ्कन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सानातिना विवादले नेकपा विभाजन नहुने बताउनु भएको छ। प्रेस संगठन नेपालले झापाको बिर्तामोडमा हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले अहिलेको विवाद सामान्य रहेकाले शीर्ष नेताहरूको सुझबुझले पार्टी एकता जोगिने बताउनुभयो। पर्यटन मन्त्री भट्टराईले हिजै साँझ झापाको चन्द्रगढ़ी विमानस्थलको स्तर उन्नतिका लागि तयार पारिएको विस्तृत अध्ययन प्रतिवेदन सम्बन्धमा सरकारवालासँग छलफल गर्नुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएको बताउनु भएको छ। स्याङ्जाको चापाकोट नगरपालिका 10 स्थित जनसामूहिक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै मन्त्री अर्यालले बदलिदो परिवेश अनुसार प्रविधिको अधिकतम प्रयोग गरेर शिक्षण सिकाइ गर्नुपर्नेमा जोड दिनुभयो। कञ्चनपुरमा महिलामाथि हुने घरेलु तथा लैंगिक हिंसा विरूद्धको उजुरी दिने क्रम बढ़दै गएको छ। सचेतना लगायतका कारण पछिल्लो समयमा महिलामाथि हुने घरेलु हिंसाका उजुरी बढ़न थालेको हो। कञ्चनपुरबाट हरीश चन्द्र बागको रिपोर्ट।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष 2075-76 कञ्चनपुर जिल्लाभर 184 घरेलु हिंसा तथा 11 लैंगिक हिंसा गरी महिला हिंसाका 195 उजुरी प्रहरी समक्ष आएको देखिन्छ। त्यस्तै आर्थिक वर्ष 2076-77 154 घरेलु हिंसा तथा 65 लैंगिक हिंसा गरी महिला हिंसाका 219 घटना दर्ता भएको प्रहरी तथ्याङ्कले देखाएको छ। ती दुई आर्थिक वर्ष भन्दा थप भयावह अवस्था आर्थिक वर्ष 2077-78 देखिएको छ। आर्थिक वर्ष 2077-78 असोज मसान्तसम्म मात्रै पनि कञ्चनपुरमा 900 घरेलु हिंसा र 53 लैंगिक हिंसाका घटना गरी महिला हिंसाका 152 उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन्। यसका अतिरिक्त स्थानीय तहमा गठित न्यायिक समिति, सामुदायिक मेलमिलाप केन्द्र र गाउँ समाजमा समुदायका व्यक्तिहरूले आपसी समझदारीमा कैयौं घटनाहरू किनारा लगाउ गरेको पाइन्छ। पछिल्लो समयमा महिलाहरूमा कानूनी सचेतना अभिवृद्धि हुनु र महिला सशक्तिकरणका कारणले समेत न्यायका निम्ति प्रहरी समक्ष उजुरी दर्ता गर्ने क्रम बढेको प्रहरीको भनाइ छ। कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपेक्षक अमर बहादुर थापा छेत्री। महिलामाथि हुने हिंसा रोकथाम गर्न सरकारको तर्फबाट भएका प्रयास कम भएको कतिपयको विश्लेषण छ। महिला अधिकार कर्मी शारदा चन्द। महिला हिंसा अशिक्षित वर्गबाट मात्र नभएर शिक्षित र चेतनशील वर्गबाट समेत हुने गर्दछ। यो केवल महिला वर्गको सरोकारको विषय मात्र नभई समग्र मानव समुदायको चिन्ता र चासोको विषय समेत भएकोले आपराधिक कर्मलाई सबैले आफ्नो क्षेत्रबाट रोक्ने र न्यूनीकरण गर्ने प्रयास गर्न आवश्यक छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
भक्तपुर क्यान्सर अस्पताललाई नेपाल सरकारले सरकारी अस्पताल सरह सञ्चालन गर्ने निर्णय गरेको छ। गत कार्तिक 24 गतेको मन्त्री परिषदको निर्णयबाट अस्पताल विकास समिति गठन आदेश मार्फत अस्पताल सञ्चालन गर्ने निर्णय भएको हो। सरकारको पछिल्लो निर्णयसँगै अब क्यान्सरका बिरामीहरूले सस्तो, सुलभ र गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ। रेडियो नेपाल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबीच रेडियो नेपालबाट हरेक दिन सन्देशमूलक सामग्री प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ। मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार, लैंगिक हिंसा, मानव बेचबिखन, बाल अधिकार र एसिड आक्रमणसँग सम्बन्धित सन्देशमूलक सामग्री सम्झौता अनुसार रेडियो नेपालबाट प्रसारण गरिनेछ। सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र राष्ट्रपति महिला उत्थान समन्वय इकाईका प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाले हस्ताक्षर गर्नुभयो। राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईका अनुसार 2075 साल पुसदेखि हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी 157 महिलाको हवाई उद्धार गरिएको छ। हिजै मात्र खोटाङ जिल्लामा बेहोस अवस्थामा रहेकी गर्भवती महिलालाई हवाई उद्धार गरी परोपकार प्रसूति गृह थापाथली ल्याइएको वरिष्ठ महिला विकास अधिकृत अञ्जु ढुंगानाले जानकारी दिनुभयो। ताप्लेजुङका किसानहरूले उत्पादन गरेका अलैँचीको उचित मूल्य नपाउँदा उनीहरू चिन्तित बनेका छन्। अन्य खेती छाडेर अलैँची खेतीमा लागेका किसानले सरकारले अलैँचीको उचित मूल्य निर्धारण गरिदिनु पर्नेमा जोड़ दिएका छन्। ताप्लेजुङबाट माला पालुङ्गाको रिपोर्ट।
चार वर्ष अघि प्रतिमन 40 किलोको 1,00,000 भन्दा बढ़ी मूल्यमा अलैची बेच्दा पहाड़ी क्षेत्रका अलैची कृषक दंग थिए। 81 मूल्य वृद्धि हुँदा अलैचीमा लगानी थपे, तर अर्को वर्षदेखि क्रमशः मूल्य घटेपछि ऋण लिएर अलैचीमा लगानी गरेका किसान निराश बनेका छन्।
अब यसपालि नफलेको एकातिर फेरि भाव पनि एकदम न्यून, अहिले 22 भन्दा उकालो चढेको छैन, फेरि अब सधैँ जस्तो मूल्यमा यसपालि अध्याय पनि आइदिएन।
केही वर्ष यता अलैचीको मूल्यमा उतार चढ़ाव आइ भइरहेको छ। गत वर्ष मुस्किलले प्रतिमन 26-27 हजारको दरले बेचेका कृषकले अहिले 20-22 हजार भन्दा माथि मूल्य पाएका छैनन्। सरकारले नै अलैचीको बजारीकरणमा पहल गरिदिनुपर्ने कृषकले माग गरेको छ। अलैची कृषक गणेश भट्टराई:
सरकारले चाहिँ अलिकति मूल्यको चाहिँ एकरूपता ल्याउन सकेदेखि हामीलाई केही फाइदा हुन्थ्यो कि, र कृषकहरूलाई आधुनिकीकरणका उपायहरू ट्रेनिङहरू दिएर अब अलैची कुन तरिकाको बनाउने हो, क्वालिटी कस्तो बनाउने हो, यी बारेमा।
अलैचीको घट्दो मूल्यले कृषक मात्र होइन व्यवसायीहरू समेत मारमा परेका छन्। हालसम्म नेपालको 42 जिल्लामा अलैची उत्पादन हुन्छ। उत्पादित अलैची भारत बाहेकको मुलुकमा सिधै निर्यात हुन सकेको छैन। भारतीय बजारको मात्र भर पर्दा कम मूल्यमा बेच्नु परेको व्यवसायीको भनाइ छ। भारतदेखि बाहेकको मुलुकमा समेत सिधै निर्यातको वातावरण बनाई बजारीकरणमा सहजता ल्याउन आवश्यकता भएको व्यवसायीहरू बताउँछन्। अलैची व्यवसायी महासंघ ताप्लेचुङका अध्यक्ष बालमणि भट्टराई:
अलैचीको मूल्य अहिले तत्काल बढ्ने अवस्था देखिँदैन, किनभने नेपाल र भारतमा जाने जुन ट्याक्सको कुरा छ, यो ट्याक्सको कुरामा नेपाल सरकारले अलिकति सहजता गरेर छलफलमा बसेर यसलाई चाहिँ अलिकति घटायो भने बढ्ने देखिन्छ।
वर्षौंदेखि अलैचीको मूल्यमा आइरहेको उतार चढ़ावलाई रोक्दै मूल्यमा एकरूपता ल्याउन र बजारीकरणका लागि राज्य थप जिम्मेवारी बन्न सके अलैची किसान तथा व्यवसायको समस्या समाधान हुने मात्र होइन, अलैचीले राज्यको अर्थतन्त्रलाई समेत उकास्न मदत पुग्ने देखिन्छ। मलाफालुङा, रेडियो नेपाल, तापेजुङ।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध:
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नलिई यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजुरी लिई करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ़िरहेको छ। गत 24 घण्टामा विश्वभर 6,04,855 संक्रमित थपिएका छन्। तीमध्ये सबैभन्दा बढ़ी अमेरिकामा 1,69,433 रहेका छन्। अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा फेरि वृद्धि भइरहेको छ। अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या 2,50,000 नागेको छ भने संक्रमितको संख्या पनि 1,18,00,000 पुगेको छ। जोन हपकिन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमै अत्यधिक रहेको छ। अमेरिकामा कोरोना शुरू भएदेखिकै सबैभन्दा बढ़ी दैनिक वृद्धि हाल देखिएका जोन हपकिन्स विश्वविद्यालयले जनाएको छ। अमेरिकाका सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले जाड़ोका कारण मानिसहरू घरभित्र भेला भएर बस्ने भएकाले संक्रमितको संख्या अझ बढ़न सक्ने बताएका छन्। संक्रमण दरका आधारमा विश्वमै दोस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या केही घटिरहेको छ। गत 24 घण्टामा 45,439 संक्रमित थपिएका छन्। युरोपेली मुलुकहरूमा भने कोरोना संक्रमण बढ़िरहेको छ। युरोपमा गत 24 घण्टामा सबैभन्दा बढ़ी इटलीमा 34,000 भन्दा बढ़ी, फ्रान्समा 28,000 बढ़ी, रसियामा र जर्मनीमा 20,000 बढ़ी, पोल्याण्ड र बेलायतमा 19,000 बढ़ी संक्रमित थपिएका छन्। विश्वभर 5,65,44,000 बढ़ी कोरोना भाइरसबाट संक्रमित भएका छन् भने 3,93,35,000 बढ़ी संक्रमित निको भएका र संक्रमणका कारण 13,53,000 बढ़ीले ज्यान गुमाएको समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
एसियाली विकास बैंकले आफ्ना विकासशील सदस्य देशहरूलाई कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउनका लागि $2,03,00,000 सहयोग गर्ने भएको छ। एसियाली विकास बैंकको मुख्यालय मनिलाबाट जारी विज्ञप्तिमा कोरोनाको भ्याक्सिनको वितरण समानतामा आधारित तथा प्रभावकारी तरिकाबाट गर्ने सुनिश्चितताका लागि विकासशील सदस्य मुलुकहरूलाई त्यस्तो सहयोग रकम परिचालन गर्ने जनाइएको छ। एडिबीका विकासशील सदस्य मुलुकहरूमा भ्याक्सिनसँग सम्बन्धित स्वास्थ्य प्रणालीको आकलन र यसलाई प्रभावित मानिसहरूसम्म सुरक्षित तरिकाबाट पुर्याउने तयारीका लागि सहयोग रकम उपलब्ध हुनेछ। एसियाली विकास बैंकका महानिर्देशक बुचाङ उमले कोरोनाको भ्याक्सिनलाई सुरक्षित, दक्षतापूर्वक र समानतामा आधारित तरिकाबाट उपलब्ध गराउन उक्त सहयोगले मद्दत गर्ने बताउनुभयो। त्यारपछि खुलेको शेयर बजारमा बुधबार नेप्से 23.32 अंकले बढेर 1741.81 बिन्दुमा पुगेको छ। शेयर बजारको कारोबार बुधबार 5 अर्ब नजिक पुगेको छ। यस दिन कुल 194 कम्पनीहरूका 1,16,74,875 किता शेयरहरू 4,79,10,00,000 रुपियाँमा किनबेच भएका छन्। बुधबार कारोबार भएका उपसमूह मध्ये 9 उपसमूहको शेयर कारोबार वृद्धि भएको छ भने 3 उपसमूहको शेयर कारोबार घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। जुम्लाका किसानहरूले पछिल्लो समय कृषि कार्यमा यन्त्रको प्रयोग गर्न थालेका छन्। खेती लगाउँदा खनजोत गर्न सधैँ गोरु र हलो प्रयोग गर्दै आएका जुम्लाका अधिकांश किसानले यो सिजनमा जौ रोप्न हाते ट्र्याक्टरको प्रयोग गरिरहेका छन्। परम्परागत खेती प्रणालीमा दुःख धेरै हुने भएकोले कृषिमा यन्त्रको प्रयोग किसानले धेरै रुचाएको युवा किसान अभिराज बुढाले बताउनुभयो। जेटीए नै अध्ययन गरेका किसान बुढाले गाउँमा हाते ट्र्याक्टर सबै किसानले चलाउन नसक्ने भएकोले उनीहरूलाई सघाउने गरेको पनि बताउनुभयो। जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको माध्यमबाट सुपरजन कार्यालयले किसानलाई अनुदानमा हाते ट्र्याक्टर चलाउने तालिम दिँदा कृषिमा यन्त्रीकरण वृद्धि भएको हो। स्याउ सुपरजन जुम्लाका प्रमुख नवराज भण्डारीले जुम्लाका सबै गाउँ बस्तीमा समूह सहकारी उद्यमी किसानलाई हरेक वर्ष अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएकोले जुम्लामा क्रमशः कृषिमा यन्त्रिकीकरण हुँदै गएको बताउनुभयो। कञ्चनपुरको बेतकोट नगरपालिकाले कृषि क्षेत्रमा लगानी विस्तार गरी 4 करोड़ रुपियाँ पुर्याउने भएको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष नगरपालिकाले कृषि क्षेत्रमा उद्यमशीलताको विकासका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम संघको साझेदारीमा झण्डै 2 करोड़ र नगरपालिका क्षेत्रबाट 2 करोड़ गरी 4 करोड़ बराबरको कृषि लक्षित कार्यक्रम सञ्चालन गर्न लागेको बेतकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसीय ओडीआई मान्यता अर्को एक वर्ष बढ्ने भएको छ। सन् 2022 आइरहेको नेपालको ओडीआई मान्यता अब 2023 रहने छ। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बुधबार वार्षिक साधारण सभाको उद्घाटनका क्रममा कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वकप लीग 2 खेलहरू हुन नसक्दा एक वर्ष बढाएर 2023 मार्चसम्मलाई ओडीआईलाई मान्यता दिने भएको जानकारी गराउनुभयो। नेपालको 2021 आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक सिरिजमा 2 खेल खेल्नेको सम्भावना रहेको पनि अध्यक्ष चन्दले बताउनुभयो। मार्चदेखि विश्वकप लीग 2 गराउन आईसीसीले क्यानलाई प्रस्ताव राखेको चन्दले जानकारी गराउनुभयो। मार्चमा नेपालले ओमनमा गएर खेल्ने सम्भावना छ। जुलाईमा पनि आईसीसीले त्रिकोणात्मक सिरिजको लागि प्रस्ताव गरेको छ। बाँकी विश्वकप लीग 2 खेलहरू 2022 र 2023 हुने अध्यक्ष चन्दले बताउनुभयो। डिसेम्बरभित्र क्यानले प्रधानमन्त्री कप एक दिवसीय महिला र पुरुष दुवैको राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरिरहेको पनि भर्चुअल साधारण सभा मार्फत अध्यक्ष चन्दले जानकारी गराउनुभयो। बङ्गलादेशसँग 2 मैत्रीपूर्ण म्याचका लागि ढाका गएको नेपाली राष्ट्रिय टिम बिहिबार स्वदेश फर्कने भएको छ। नेपाली टिम बिहिबार बिहान हिमालयन एयरलाइन्सको चार्टर फ्लाइटबाट काठमाडौँ आउनेछ। काठमाडौँबाट 25 खेलाडी र 11 अफिसियल गरी 36 टोली ढाका गएको थियो। ढाकाबाट भने 24 खेलाडी र 11 अफिसियल गरी 35 मात्रै फर्कने भएका छन्। नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेन्जुङ आई लिग खेल्नका लागि भारत जानेछन्। बङ्गलादेशसँग पहिलो खेलमा पराजित भएको नेपाली टिमले दोस्रो खेल भने गोलरहित बराबरीमा रोकिएको थियो। मैत्रीपूर्ण भनिए पनि बङ्गलादेश फुटबल फेडरेसनले यो लाई मुजियो बोर्सो सिरिज नामक दिएको थियो, जसमा पहिलो खेल जितेको बंगलादेशले उपाधि पनि हात पारेको छ।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज देशको पहाड़ी भागमा आंशिक बदली रही, बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 22.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.7 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:28 भयो भने सूर्यास्त साँझ 5:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मंगसिर 18 गते स्थायी समिति र 25 गते केन्द्रीय कमिटी बैठक बोलाउने नेकपा सचिवालय बैठकको निर्णय। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कोरोना विरूद्धको खोप ल्याउन सहज बनाउने उद्देश्यले ल्याइएको औषधि तेस्रो संशोधन अध्यादेश 2077 जारी। देशभर 28,878 कोरोना भाइरसका सक्रिय संक्रमित, संक्रमित मध्ये 326 जनाको आईसीयू र 54 जनाको भेन्टिलेटरमा राखेर उपचार हुँदै। शहरी विकास र कोविड-19 पछिको उत्थानशील पुनरुत्थानका निम्ति विश्व ब्याङ्कद्वारा नेपाललाई 42 अर्ब रूपियाँ बराबरको ऋण सहयोग प्रदान र अमेरिकामा कोरोना भाइरस संक्रमण पुनः बढ़दो मृत्यु हुनेको संख्या 2,50,000 नाग्यो। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।